نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. سب سے پہلے تو آپ سب کو الحمدللہ اس چیز کی مبارکباد ہو کہ آپ لوگوں نے ایک سورت قرآن پاک کی مکمل کر لی، الحمدللہ. سورت الفاتحہ جو کہ قرآن پاک کی تعلیمات کا خلاصہ اپنے اندر رکھتی ہے، الحمدللہ. تو ایک تو یہ سورت ویسے ہی ہم بہت زیادہ پڑھتے ہیں، ظاہر ہے سب سے زیادہ میرے خیال جو سورت پڑھی جاتی ہے وہ سورت فاتحہ ہی ہے، اور الحمدللہ جب اس کی سمجھ آ جائے تو امید ہے آپ لوگوں نے نمازوں میں اس پہ غور کیا ہوگا، اور اس کو صحیح طریقے سے آج جب یہ صبح چلائی گئی تو اس کو صحیح سمجھا ہوگا. اس میں لاسٹ ٹائم انعمت علیہم میں نے بتایا تھا سورہ انعام کی آیت نمبر 69، وہ اس کی تصحیح کر لیں، وہ سورہ نساء کی آیت 69 تھی، سورہ انعام کی نہیں تھی، وہ اس کی تصحیح کر لیجئے آپ لوگ انشاءاللہ تعالی. آج بہت اہم سورہ ہمارے سامنے ہے، الحمدللہ. ایک ایسی سورت جو قرآن پاک کی طویل ترین سورت ہے، سب سے لمبی سورت ہے، اور جن لوگوں نے 30واں پارہ الحمدللہ حفظ کیا ہوا ہے وہ انشاءاللہ تعالی کوشش کریں کہ جتنا جتنا سبق پڑھایا جائے سورہ بقرہ کا وہ اس کو ساتھ ساتھ یاد کریں، ٹھیک ہے؟ کوشش کریں، کسی کے لیے ابھی ضروری نہیں، مینڈیٹری نہیں ہے، لیکن اپنی طور پہ کوشش کریے، پوری نہ صحیح جتنی تک بھی ہو سکے گی انشاءاللہ تعالی، اور جیسے جیسے ترجمہ یاد کریں تو ساتھ ساتھ آپ اس کو قرآن پاک کی آیات بھی یاد کرتے جائیے. یہ سب کے لیے نہیں ہے، یہ ان لوگوں کے لیے جنہوں نے 30واں پارہ الحمدللہ حفظ کر لیا ہوا ہے، تو وہ انشاءاللہ تعالی اس نیت کے ساتھ، نیت کر لیجئے آج، اللہ تعالی مدد فرمائے، اس نیت کے ساتھ انشاءاللہ تعالی اس سورت کو دیکھیں گے. تو جیسے میں نے آپ کو بتایا کہ یہ قرآن پاک کی طویل ترین سورت ہے، اور اس کے بہت سارے فضائل آپ صلی اللہ علیہ وسلم نے بیان فرمائے. اس کی ایک فضیلت تو یہ ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ سورہ بقرہ قرآن پاک کا کوہان ہے، یعنی اس کی بلندی ہے، یعنی ہر چیز کی ایک بلندی ہوتی ہے نا، تو قرآن کریم کی بلندی جو ہے سورہ بقرہ ہے، سبحان اللہ. اور اس کی بلندی کا یہ عالم ہے کہ اس کی ایک ایک آیت کے ساتھ 80 فرشتے، 80 فرشتے نازل ہوئے تھے، اور اسی میں یہ آیت الکرسی بھی ہے جو خاص اللہ تعالی کے عرش تلے سے نازل ہوئی تھی. اسی طرح ایک اور حدیث میں ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اپنے گھروں کو قبرستان نہ بناؤ، جس گھر میں سورہ بقرہ پڑھی جائے وہاں شیطان داخل نہیں ہوتا. ایک اور حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا، سنو، جس گھر میں یہ سورت مبارک پڑھی جائے وہاں سے شیطان بھاگ کھڑا ہوتا ہے، اور سب گھروں میں بدترین اور ذلیل ترین گھر وہ ہے جس میں اللہ کی کتاب کی تلاوت نہ کی جائے. تو دیکھ لیں کہ کن گھروں میں اللہ کی کتاب کی تلاوت نہیں کی جاتی، صرف رمضان کے رمضان کھولا جاتا ہے، یا وانس اوائل جب گھر بنایا جاتا ہے، نیا گھر لیا جاتا ہے تو قرآن خوانی کے لیے، یا کوئی فوت ہو جائے تو تب لوگوں کو بلا کے ان سے پڑھوا لیا جاتا ہے، لیکن روز اس گھر میں اللہ کی کتاب کی تلاوت نہیں ہوتی. میں نے پہلے بھی یہ بتایا تھا کہ جو لوگوں کو بلا کے آپ پڑھاتے ہیں وہ تو وانس اوائل آپ کر سکتے ہیں، اصل برکت اگر آپ چاہتے ہیں کہ آپ کے گھروں میں ہو تو آپ روزانہ خود تلاوت کریں. روزانہ تو نہیں کسی کو بلا کے کروا سکتے نا، تو خود روزانہ گھر میں تلاوت ہونی چاہیے اللہ کی کتاب کی، کیونکہ دیکھیں آپ صلی اللہ علیہ وسلم نے فرما دیا کہ بدترین گھر ہے، ورسٹ ہے، ذلیل ترین ہے وہ گھر جس میں اللہ کی کتاب کی تلاوت نہ کی جائے. तो हम देख लें कि हमारा घर किस कैटेगरी में आता है। फिर एक और हदीस है हज़रत अब्दुल्ला बिन मसूद का, बल्कि फरमान है कि जो शख्स सूरह बकरा की पहली चार आयतें, अब आप गिन लीजिएगा पहली चार आयात, चाहे उनको हाईलाइट कर लें, और आयतल कुर्सी और दो आयतें आयतल कुर्सी के बाद जो फौरन दो आयतें आती हैं वो, और तीन आयतें सबसे आखिर की इस सूरत के एंड की जो तीन आयतें हैं, ये सब 10 आयतें रात के वक्त पढ़ ले तो उस घर में शैतान उस रात नहीं जा सकता, समझे? और उसे और उसके घर वालों को उस दिन शैतान या कोई और बुरी चीज सता नहीं सकती। ये आयात मजनून पर पड़ी जाए तो उसका दीवानापन दूर हो जाता है। तो ये आयतें तो हर एक के लिए क्लास में हर एक स्टूडेंट के लिए जरूरी है याद करनी, बाकी अगली कोई करे या नहीं करे वो आपकी अपनी चॉइस है। मैंने जैसे आपने कहा कि जिन्होंने 30वां पारा हिफ्ज कर लिया वो तो इंशाल्लाह कोशिश करें, लेकिन बाकी भी जितने स्टूडेंट्स हैं वो पहली चार आयात में अलिफ लाम मीम तो ऑलरेडी आपको आती है, तो उसके बाद की रह गई तीन आयतें, तो इतनी मुश्किल तो नहीं होनी चाहिए। और इंशाल्लाह आज हम तर्जुमा भी कर लेंगे तो और भी आपके लिए आसानी होगी। इसके बाद फिर सूरह वो आयतल कुर्सी, और आयतल कुर्सी के बाद उसकी साथ जो दो आयात जुड़ी हुई है वो इंशाल्लाह हम करेंगे जब वहां पहुंचेंगे तो। और तीन आयात इस सूरत के एंड की जो है, ये 10 आयतें बनती हैं, ये 10 सबको याद होनी चाहिए, ठीक है? और हर रात हमें पढ़नी चाहिए, जब तक नहीं याद इंशाल्लाह ताला हम देख के भी पढ़ सकते हैं। और देखिये हम कहते हैं ना कि घरों में लड़ाइयां हैं, झगड़े हैं आजकल, कहीं मियां बीवी में नाचाकी रहती है, बनती नहीं आपस में, या आपस में बहन भाइयों की सुलह सफाई नहीं होती, बस हर वक्त लड़ाई लड़ाई रहती है। तो आपको पता है ना, लड़ाई फसाद ये शैतान करवाता है, तो अगर घरों में ये पढ़ी जाए तो इंशाल्लाह ताला लड़ाई झगड़े खत्म हो जाएंगे, ठीक है? तो ये सूरत पढ़े ताकि घर से शैतान निकले, और खास तौर पे शैतान मियां बीवी में झगड़े कराता है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने ये भी फरमाया कि जो शख्स रात के वक्त इसको अपने घर में पढ़ ले तो तीन रातों तक शैतान उस घर में नहीं जा सकता, सूरह बकरा को जो पढ़ लेता है, और दिन को अगर घर में पढ़ ले तो तीन दिन तक शैतान उस घर में कदम नहीं रख सकता। तो एक दिन की पढ़ी हुई आपकी तीन दिन के लिए, इसका मतलब शैतान घर में नहीं आ सकता आपके, ठीक है? अगर पूरी सूरह बकरा आपने पढ़ी। अब बाकी ये वाली आयात अगर आप पूरी सूरह बकरा नहीं पढ़ते तो कम अज कम ये आयतें तो लिख के रख लें। और फिर एक किसी साहबी ने कहा कि मैं इसे याद कर लेता हूं लेकिन मुझे डर लगता है कि कहीं ऐसा ना हो कि मैं इस पे अमल ना कर सकूं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कुरान सीखो, कुरान पढ़ो, जो शख्स इसको सीखता है पढ़ता है फिर इस पर अमल भी करता है उसकी मिसाल ऐसे है जैसे एक बर्तन है जिसमें मुश्क भरा हुआ है, मुश्क होती है ना, खुशबू होती है एक, तो मुश्क भरी हुई है और उसकी खुशबू हर तरफ महक रही है, और इसको सीख कर सो जाने वाले की मिसाल इस तरह है, इस बर्तन की तरह है जिसमें मुश्क तो भरी हुई है लेकिन ऊपर से मुंह बंद है, यानी उसकी खुशबू फैल नहीं रही। सही बुखारी में एक और हदीस आती है कि हजरत उसैद बिन हुजैर जो थे वो रात को सूरह बकरा की तिलावत उन्होंने शुरू की, तो उनका घोड़ा उनके पास बंधा हुआ था, उसने उछलना कूदना और भिदकना शुरू कर दिया, तो आपने किरात छोड़ दी, घोड़ा भी सीधा हो गया, आपने हजरत उसैद ने फिर पढ़ना शुरू किया, घोड़े ने फिर भिदकना शुरू कर दिया, आपने फिर पढ़ना छोड़ दिया, घोड़ा फिर ठीक ठाक हो गया, तीसरी मर्तबा भी ऐसे ही हुआ। और चूंकि इनके बेटे यहया जो थे घोड़े के पास ही लेटे हुए थे इसलिए उनको डर लगा कि कहीं बच्चे को चोट न लग जाए, तो कुरान का पढ़ना उन्होंने बंद कर दिया और उसको उठा के रख दिया। फिर आसमान की तरफ देखा कि जानवर के भिदकने की क्या वजह है। सुबह आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आके ये वाकया बयान फरमाया, आप सल्लल्लाहु अलैहि वसल्लम सुनते जाते और फरमाते जाते, फिर उसैद पढ़ते चले जाओ। हज़रत उसैद ने कहा या रसूलल्लाह तीसरी मर्तबा के बाद तो यहया की वजह से मैंने पढ़ना बिल्कुल बंद कर दिया, अब जो नजर उठाई तो देखता हूं कि एक नूरानी चीज है, सायादार जैसे बादल होता है बादल की तरह, और उसमें चिरागों की तरह की रोशनी है, बस मेरे देखते ही देखते वो ऊपर को उठ गई। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जानते हो ये क्या चीज थी, ये फरिश्ते थे जो तुम्हारी आवाज को सुन के करीब आ गए थे, اگر تم پڑھنا بند نہ کرتے تو وہ صبح تک یوں ہی رہتے اور ہر شخص ان کو دیکھ لیتا، کسی سے بھی نہ چھپتے. یعنی کیا دیکھا کہ ایک نورانی سی چیز ہے جیسے بادل ہے نا، اور اس میں ٹمٹما رہے ہیں جیسے چراغ جلتے ہیں نا اس طرح، اور جب انہوں نے پڑھنا بند کر دیا تو وہ اوپر کو اٹھ گئے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اگر پڑھتے رہتے نا تو وہ نیچے آ جاتے اور یہیں پہ رہتے صبح تک. سبحان اللہ، اتنی برکت ہے اس کی. اسی طرح ایک اور واقعے میں آتا ہے، حضرت صابن بن قیس کا ہے کہ ایک دفعہ لوگوں نے آپ صلی اللہ علیہ وسلم سے کہا کہ پچھلی رات ہم نے دیکھا ہے کہ ساری رات حضرت ثابت کا گھر جو تھا جیسے لگتا تھا نور کا بقا بنا ہوا ہے، جیسے نور ہی نور، تو اور چمکدار روشن چراغوں سے جگمگا رہا ہے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا شاید انہوں نے رات کو سورہ بقرہ پڑھی ہوگی. پھر جب ان سے پوچھا گیا تو انہوں نے کہا واقعی میں نے رات کو سورہ بقرہ کی تلاوت کی تھی. سبحان اللہ، دیکھیں آپ سوچیں، اب یہ چیزیں اگر نہیں ہمیں نظر آتی لیکن ہیں تو صحیح موجود. پھر اسی طرح آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ سورہ بقرہ کو سیکھو. کیا فرماتے ہیں؟ سورہ بقرہ کو سیکھو. اور یہ ہم اس کو سیکھنے کا ہی انشاءاللہ تعالی اب سے ایک سفر شروع کر رہے ہیں. اس کو حاصل کرنا برکت ہے اور اس کا چھوڑنا حسرت ہے، اور جادوگر اس کی طاقت نہیں رکھتے. پھر کچھ دیر چپ رہنے کے بعد آپ صلی اللہ علیہ وسلم نے فرمایا سورہ بقرہ اور سورہ آل عمران کو سیکھو، یہ دونوں نورانی صورتیں ہیں، اپنے پڑھنے والوں پر سائبان یا بادل یا پرندوں کے جھنڈ کی طرح قیامت کے روز سایہ کریں گی. جیسے پرندے بہت سارے آ جائیں نا تو ایک دم سایہ سا ہو جاتا ہے، یا بادل آ جائے تو سایہ ہو جاتا ہے، یا کوئی سائبان ہو تو سایہ ہو جاتا ہے نا. تو اسی طرح یہ صورتیں جو ہیں یہ اپنے پڑھنے والوں پر قیامت کے دن، جس دن کوئی سایہ نہیں ہوگا، یہ اپنے پڑھنے والوں پر سایہ کریں گی. سبحان اللہ. اور اسی لیے سورہ بقرہ اور سورہ آل عمران ان دونوں کو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ زہراوین ہیں. ان کا نام آپ صلی اللہ علیہ وسلم نے کیا دیا؟ زہراوین. زہرا کا مطلب کیا ہوتا ہے؟ بہت روشن، تابناک. جیسے حضرت فاطمہ تو زہرا تھی نا، ان کا بھی نام کس لیے یہ تھا؟ کہ ان کا چہرہ بہت روشن تھا، بہت روشن چہرے والی تھی. تو اسی طرح قرآن پاک کی ان دو صورتوں کو زہراوین کہا گیا. جیسے ہم سورہ فلق اور سورہ الناس کو معوذتین کہتے ہیں نا، اسی طرح یہ زہراوین ہے. تو ان کا آپ یہ نام یاد رکھیے گا. تو اس صورت کی بہت زیادہ فضیلت ہے. اسی طرح یہ بھی آیا ہے کہ یہ دونوں صورتیں سورہ بقرہ اور آل عمران آپ صلی اللہ علیہ وسلم نے فرمایا ان کو پڑھتے رہا کرو. ہم کتنا پڑھتے ہیں ان کو؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا ان کو پڑھا کرو. خاص طور پہ پہلے تو قرآن پاک کے بھی بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا نا کہ اس کو پڑھو، یہ اپنے پڑھنے والوں کے لیے قیامت کے دن سفارش کرے گا. آپ کو پتا ہے اسٹرانگیسٹ سفارش اس دن کس کی طرف سے ہوگی؟ قرآن کی طرف سے. انسان کے حق میں بھی ہو سکتی ہے اور اس کے خلاف بھی ہو سکتی ہے، تو اس کی سفارش بہت اسٹرانگ ہوگی. لیکن یہ جو سورہ بقرہ اور سورہ آل عمران ہے نا، یہ دونوں تو قیامت کے دن اس طرح آئیں گی جیسے دو پر کھولے ہوئے پرندوں کی جماعتیں یا صاحبان اپنے پڑھنے والوں کی طرف سے اللہ تعالیٰ سے سفارش کریں گی. پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا سورہ بقرہ پڑھا کرو، اس کا پڑھنا برکت ہے. تو جو جو چاہتا ہے کہ ان کے گھروں میں برکتیں ہوں تو یہ پڑھے. تو ان کو، ایسے لوگوں کو قیامت کے دن بلوا کے اور ان کے لیے یہ بلوایا جائے گا نا، جب تو یہ سوتیں کھڑی ہو کے سفارش کریں گی، ان کی طرف سے جھگڑیں گی. اور حضرت کعب نے فرمایا کہ اللہ کی قسم جس کے ہاتھ میں میری جان ہے، ان میں سورہ بقرہ اور سورہ آل عمران میں اللہ تعالیٰ کا وہ نام ہے کہ اس نام کے ساتھ جب کبھی اسے پکارا جائے تو وہ قبول فرماتا ہے. یعنی اس میں آزم ہے اس میں، ٹھیک ہے، ان دو صورتوں میں. بعض علماء کا فرمان ہے کہ اس میں 1000 خبریں ہیں سورہ بقرہ میں، 1000 احکامات ہیں، 1000 کاموں سے ممانعت ہے. سورہ بقرہ پہلی مدنی صورت ہے. یعنی کیا مطلب ہے؟ یہ وہ صورت ہے جو آپ صلی اللہ علیہ وسلم نے جب ہجرت کر لی تھی تو اس کے بعد نازل ہوئی. وہ کہ آپ کو معلوم ہے نا کہ میں نے آپ کو پچھلی دفعہ بتایا تھا مدنی اور مکی صورتیں کس طرح سے ان کو ڈیفائن کیا جاتا ہے، کیسے پتا چلتا ہے مکی ہے مدنی ہے، یا ان کو کس طرح سے یہ نام دیا گیا؟ کہ جو صورتیں ہجرت سے پہلے نازل ہوئیں ان کو ہم کیا کہتے ہیں؟ مکی صورتیں. اور جو ہجرت کے بعد نازل ہوئیں ان کو مدنی صورتیں کہا جاتا ہے، ٹھیک ہے، ان کو مدنی صورتیں کہا جاتا ہے. اس لیے چاہے وہ اس کے بعد कोई आयत कहीं पे भी और नाजिल हुई हो, लेकिन चूंकि हिजरत के बाद नाजिल हुई है इसलिए मदनी सूरत है। तो सूरह बकरा जो है ये मदनी सूरत है और ये काफी अरसे तक नाजिल होती रही। आप देख रहे हैं ना इसके अंदर कितनी आयात है, इतनी तवील सूरत है, इसके अंदर 286 आयात है, कितनी लंबी, को तकरीबन 2.5 पारों के ऊपर ये सूरत एक ही सूरत है। तो एक दफा में नहीं नाजिल हुई, जैसे सूरह फातिहा कितनी दफा में नाजिल हुई थी, वन टाइम में पूरी सूरत नाजिल हो गई थी ना। तो सूरह बकरा वन टाइम नहीं पूरी नाजिल हुई, ठीक है, आहिस्ता आहिस्ता नाजिल होती गई थी। लेकिन ये याद रखिएगा कि मदीना में ये पहली सूरत है जो नाजिल हुई, ठीक है। मदीना जब आप सल्लल्लाहु अलैहि वसल्लम आए तो इस सूरत ये सबसे पहले ये नाजिल होनी शुरू हुई थी। और इसकी एक आयत मक्का में भी नाजिल हुई, वो कौन सी है, जो इसकी आखिरी, जो आखिरी आया नजूल के दरबार से आखिरी आयत है 281, वत्तकु यौमन तुरजाउना फीही इलल्लाह, डर उस दिन से जिस दिन तुमको अल्लाह की तरफ लौटाया जाएगा। सुम्मा तुवफ्फा कुल्लु नफ्सिन मा कसबत वहुम ला युज़लमून, फिर हर शख्स को उसके किए हुए अमल का पूरा बदला दिया जाएगा और उन पर कोई जुल्म नहीं किया जाएगा। ये आखिरी सूरत थी जो नाजिल हुई थी आप सल्लल्लाहु अलैहि वसल्लम पे, और ये हज्जतुल विदा में ईद उल अज़हा को मीना में नाजिल हुई थी। लेकिन इसको हम मक्की फिर भी नहीं कहेंगे, ये मदनी ही सूरत है, ठीक है। हाँ आपको पता है ना कि आयात नाजिल होती रहती थी और उसके बाद अल्लाह ताला की तरफ से बताया जाता था कि इस आयत को किस सूरत में रखा जाए, ये खुद से आप सल्लल्लाहु अलैहि वसल्लम ने नहीं रखी, ठीक है, ये अल्लाह ताला की तरफ से ये जो सारी इसकी ये जो तरतीब है ये अल्लाह ताला ने बताई है, ये कहाँ पे किस आयत को किस सूरत में रखा जाएगा। फिर इस सूरत में आप देखेंगे कि चूंकि ये मदीना में नाजिल हुई थी ना, तो मदीना में मुसलमानों का एक आजाद माशरा कायम हो गया हुआ था, छोटी सी समझ ले मुसलमानों की हुकूमत कायम हो गई हुई थी। तो वहां पे फिर अब जाहिर है जब हुकूमत होगी तो कुछ लॉज होंगे, कोई कवानीन होंगे, कुछ असूल होंगे, तो इसलिए इन सारे मामलात का यानी जो शरीयत है इसका नजूल शुरू हुआ, यानी अहकाम शरीयत की इब्तिदा समझ लें सूरह बकरा से हुई है, ये आप कह सकते हैं, ठीक है। क्योंकि कोई भी हुकूमत है, कोई भी जो माशरा है उसकी तामीर करनी हो तो उसका पहले एक खाका बनाया जाता है ना, उसके बाद उसकी डिटेल, उसके डिटेल नक्शे बनाए जाते हैं किसी भी चीज की हमने कंस्ट्रक्शन करनी हो तो जो शुरू का खाका है ना वो सूरह बकरा है। फिर सूरह निसा में मजीद उसके अंदर डिटेल आती है, फिर सूरह मायदा में शरीयत मुकम्मल हो जाती है, इसीलिए सूरह मायदा के अंदर है ना अल्यौम अकमलतु लकुम दीनुकुम, वो वाली आयत है। तो इस सूरत में आप देखेंगे कि अहले किताब से भी खिताब है, क्योंकि मक्की दौर में तो आप देखें मुशरिकीन थे सिर्फ, तो वहां पे तो कोई यहूदी या नसरानी नहीं था, तो पूरे मक्की दौर में मुशरिकीन मक्का से ही बात होती रही। लेकिन कहीं कहीं अहले किताब का जिक्र आ जाता है, लेकिन वैसे उनसे डायरेक्ट कोई बात नहीं हुई। लेकिन मदनी सूरतों में आप देखेंगे बनी इसराइल से, यहूदियों से, इनसे बात हुई, क्योंकि यहूदी तीन कबाइल जो थे वो यहां पे मदीना में आबाद थे। तो आप देखेंगे कि इस सूरत में या बनी इसराइल, इस तरह से खिताब आप इस सूरत में इंशाल्लाह पढ़ेंगे। नसारा से जो था ना, वो नसारा से जो बात हुई वो सूरह आले इमरान में पढ़ेंगे, ठीक है। तो इस सूरत को अगर हम दो पार्ट्स में डिवाइड कर देना, पहला जो पार्ट है वो आप समझ लें कि असल में यहूद की तरफ है, वो उस वक्त अल्लाह ताला के नुमाइंदे थे जमीन पे, वही उम्मत मुस्लिमा थी समझ लें, लेकिन उन्होंने जो बदामालियां की इस वजह से अल्लाह ताला ने ये इतना बड़ा ऑनर उनसे ले लिया, चोजन वंस वही थे, तो उनको अल्लाह ताला ने इस जो इतना बड़ा टाइटल उनको मिला था उससे माजूल कर दिया, वो वापस ले लिया, और एक नई उम्मत, उम्मत मुहम्मदिया, इस उम्मत को इस मकाम पे, इस ऑनरेबल مقام پہ ان کو فائز کیا گیا. تو جو فرسٹ پارٹ ہے وہ پچھلی امت سے بات کی گئی ہے, ان کو بتایا گیا تم نے یہ کیا یہ کیا یہ کیا, ہم نے تم پر یہ احسانات کیے, یہ تمہارے ساتھ بھلائیاں کی, لیکن تم نے کیا کیا. تو اب یو آر ڈکلیئرڈ کہ تم جو ہے نا, سمجھ لے جیسے ہم کسی پوزیشن سے فائر کر دیتے نا, تو ان کو اس سے فائر کر دیا گیا, اب تم معزول ہو گئے. تو فرسٹ پارٹ اس کا ہے. دوسرا سیکنڈ پارٹ اس سورت کا کس پہ ہے؟ امت محمد سے بات ہو رہی ہے صلی اللہ علیہ وسلم, کہ ان کو بتایا گیا ہے, ان سے خطاب کیا گیا ہے, ان کو یہ ساری باتیں بتا کے اب تمہارے اوپر ذمہ داری ہے. تو پہلا حصہ فرسٹ 18 رکوعات پہ ہے مشتمل, تقریباً 152 آیتیں اس میں ہیں. دوسرا حصہ 22 رکوعات پہ مشتمل ہے. تو ہم جب ڈیوائڈ کر لیں گے نا تو پھر آپ کو زیادہ تر آسانی ہو جائے گی, ٹھیک ہے. اب پہلے حصے میں بھی جو پہلے 4 رکوعات ہیں وہ سمجھ لیں تمہید ہے, اور اس تمہید میں آپ یہ دیکھیں گے جو ہم آج بھی پڑھیں گے انشاءاللہ اگلی دفعہ بھی, تین قسم کے لوگوں کی شروع میں بات کی گئی, ٹھیک ہے. جب بھی کوئی نئی دعوت شروع ہوتی ہے وہ کچھ ایسے لوگ ہوتے ہیں جو اس کو بہت جلدی قبول کر لیتے ہیں اور دل سے قبول کرتے ہیں, تو وہ ایمان والے ہو جاتے ہیں. کچھ لوگ ایسے ہوتے ہیں جو اس کی مخالفت کرتے ہیں اور مخالفت ہی کیے جاتے ہیں, بالکل مان کے نہیں دیتے, وہ کافر کہلائیں گے. کچھ ایسے ہیں جو بیچ میں رہتے ہیں بین بین, ان کو مسئلہ یہ ہوتا ہے کہ کوئی بات ان کو سمجھ تو آ گئی, اچھی بھی لگی ہے, لیکن ان کے لیے قربانی دینا مشکل ہوتا ہے. تو ایسے لوگوں کا ذکر بھی آخر میں آئے گا انشاءاللہ تعالی, جو اگلا رکوع ہم پڑھیں گے تو اس میں ہوگا. تو انشاءاللہ تعالی پہلے دیکھ لیتے ہیں. اچھا, پھر اس صورت میں آگے چل کے بھی آپ دیکھیں گے بہت ساری آپ کو تعلیمات اس صورت میں ہی مل جائیں گی. مثلاً عبادات, معاملات, اقامت صلاۃ, زکوٰۃ کی بات, تحویل قبلہ کی بات, قبلہ جو چینج ہوا تھا, پھر توحید پر دلائل ملیں گے, رمضان کے روزوں کی بات اس میں آتی ہے, حج کی بات آتی ہے, جہاد فی سبیل اللہ کی بات آتی ہے, اللہ کے راستے میں خرچ کرنے کی بات آتی ہے, والدین اور قرابت داروں کے حقوق کی بات آتی ہے, زکوٰۃ اور صدقات کے مصارف کی بات آتی ہے, یتیموں کی کفالت کی ہے, اور جو گھریلو زندگی ہوتی ہے نا اس کے اصول, اس کے احکامات, جیسے نکاح ہے, طلاق ہے, رضاعت ہے, عدت ہے, ان ساری چیزوں کو بھی بیان کیا گیا. قسم کھانے کا جو شرعی حکم ہے وہ بھی بیان کیا گیا, جادو کا حرام ہونا, قتل ناحق کی ممانعت, قاتل پہ جو قصاص ہے اس کو واجب کرنا, پھر ناجائز طریقوں سے لوگوں کا جو مال کھا جاتے ہیں وہ اس کی ممانعت, پھر شراب, جوئے, سود کی حرمت, پھر پیریڈز میں عورتوں کے لیے کیا احکامات ہیں ان کو بیان کیا گیا ہے. تو اس صورت میں یہ بہت ساری یہ والی باتیں ہیں. اور خاص بات ایک اور نوٹ کر لیں اس صورت میں, کہ اسی صورت میں وہ آیت ہے جو قرآن پاک کی سب سے لمبی آیت ہے, جس کو آیت دین بھی کہتے ہیں, قرض دینے, قرض لکھنے کی, کاروباری معاملات میں مردوں عورتوں کو گواہ بنانے کی وہ بات اس آیت میں ہے نا. تو یہ سب سے لمبی آیت اگر ہم کہیں قرآن پاک کی کون سی ہے, بعض لوگ کہتے ہیں آیت الکرسی. آیت الکرسی سب سے لمبی نہیں ہے, سب سے عظیم آیت ہے. عظیم, عظیم اور لمبی میں فرق ہوتا ہے. تو لمبی آیت آیت دین ہے, ٹھیک ہے. اور اسی صورت میں سبحان اللہ وہ سب سے آخری آیت جو آپ صلی اللہ علیہ وسلم پر نازل ہوئی تھی وہ بھی اسی صورت میں ہے, اور اسی میں سب سے عظیم آیت بھی ہے. تو کون کون سی آیتیں ہیں اس صورت میں؟ سب سے عظیم آیت بھی اس صورت میں, سب سے لمبی آیت بھی اس صورت میں, اور نزول کے اعتبار سے آپ صلی اللہ علیہ وسلم پہ جو نازل ہوئی, ویسے تو سورہ ناس کی سب سے آخری صورت ہے نا, آخری آیت جو آپ صلی اللہ علیہ وسلم پر نازل ہوئی وہ سورہ بقرہ کی آیت 281 ہے, تو وہ بھی اسی صورت میں ہے. اب یہ آہستہ آہستہ کوشش کریں گے ان ساری باتوں کو اب یاد رکھیں, ٹھیک ہے. اچھا جی,